यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन। मधेस प्रदेश सरकारद्वारा प्रदेशलाई सुक्खा क्षेत्र घोषणा। आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। र गाँजामा इजरायली सेनाको आक्रमणमा परि 82 जनाको मृत्यु, 30 भन्दा बढ़ी घाइते। अब समाचार विस्तारमा। संसदको सार्वजनिक लेखा समितिको हिजोको बैठकले किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। यस्तै बैठकले स्थानीय पालिका मार्फत किसानलाई मल, बिउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। सरकारले अहिले स्थानीय सहकारीहरू मार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ। यसै गरी समितिको हिजोको बैठकले समितिको 23 वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। समितिको प्रतिवेदन प्रतिनिधि सभाको असार 31 गते बस्ने बैठकमा पेश हुने समितिका सभापति ऋषिकेश पोखरेलले बताउनुभयो। यस्तै बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समितिबाट विभिन्न समयमा भएका निर्देशनहरू कार्यान्वयनको अवस्थाको जानकारी माग्ने तथा सांसद रामकृष्ण यादव नेतृत्वको हुलाकी राजमार्ग मधेस प्रदेश खण्डको अनुगमन उपसमितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ। बैठकमा सांसदहरूले खानेपानी तथा सिंचाई आयोजनाहरूमा स्थानीय उपभोक्ताहरूबाट हुनुपर्ने 10% लागत सहभागिताको व्यवस्था खारेज हुनुपर्ने, सिंचाई तथा खानेपानी आयोजनाहरूले सञ्चालन गर्ने डीप बोरिङ तथा लिफ्ट प्रणालीमा प्रयोग हुने विद्युत महसूलमा छूट दिनुपर्ने लगायतका धारणा राख्नु भएको थियो। मधेस प्रदेश सरकारले मन्त्री परिषदको हिजो बसेको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो। बैठकले सुक्खाग्रस्त मधेस प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्न निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मंगलबार बिहान रसुवा स्थित नेपाल चीन सीमामा रहेको लेन्दे खोलामा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले सेन्टिनेल उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढ़ी सिर्जना भएको जनाएको छ। विभागका बाढ़ीविद विनोद पराजुलीले सुप्राग्लेसियल ताल फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो। बाढ़ीविद पराजुलीका अनुसार यस सम्बन्धमा मित्र राष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने र आगामी दिनमा भू उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्विरहरूले थप पुष्ट्याइदिन सक्नेछ। यसै गरी अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका वैज्ञानिकहरूले चीन नेपाल सीमाको लेन्दे खोलामा बनेको सुप्राग्लेसियल ताल फुटेर रसुवा को भोटेको सीमा बाढ़ी आएको पुष्टि गरेका छन्। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा सांसदहरूले सरकारले विभिन्न प्रकारका विपद आउनु पूर्व नै जनधनको सुरक्षामा ध्यान दिन माग गर्नुभएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले रसुवाको टिमुरेमा छिमेकी मुलुक चीनमा हिमताल फुटेर आएको बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजीलाई तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विपद पूर्व चेतावनी उद्धार राहत नीति कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने भन्दै जोखिमयुक्त स्थानहरूको पहिचान गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने बताउनुभयो। रसुवा भन्सार कार्यालय नजिक निर्माणाधीन सुक्खा बन्दरगाहमा फँसेका विद्युतीय सवारी साधन र केही कन्टेनरहरू सुरक्षित स्थानमा सार्न थालिएको छ। बाढ़ीले क्षति पुर्याउन नसकेका विद्युतीय सवारी साधन र केही कन्टेनरहरूमा रहेको मालसामानलाई लोडर तथा डोजर प्रयोग गरी सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यार्ड क्षेत्र वरपर थुप्रिएको करिब 100 मिटर बालुवा हटाइएको र खोज तथा उद्धार कार्य अझै तीव्र बनाइएको जनाइएको छ बाढ़ीका कारण अवरूद्ध भएको संचार र विद्युत सेवा सुचारू भएको छ। स्याफ्रुबेसी र सुवागढ़ी सड़क खण्ड मरमतका लागि सड़क विभाग विभिन्न जलविद्युत आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्विपमेन्ट प्रयोग गरेर सड़क पुननिर्माणको कार्य तीव्र पारिएको छ। बाढ़ीपछि चीनतर्फको सीमासम्म पुगी अलपत्र परेका 91 जना नेपाली नागरिकलाई चिनिया प्रशासनले केरूङमा सुरक्षित रूपमा राखेको जनाएको छ। उनीहरूलाई खानपिन, आवास, औषधि, उपचार लगायत आवश्यक सेवा प्रदान गरिएको र दुवै देशका प्रशासन बीच निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो। भोटे कोशी तथा त्रिशुली नदी किनारमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली परिचालन गरिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जीरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मधेस प्रदेश सभाको बैठक लगातार चार दिनको अवरोधपछि सत्तारूढ़ दल तथा विपक्षी दलहरूबीच बजेट सम्बन्धमा छानबिन गर्नका लागि कार्यदल बनाउने सहमति भएपछि हिजोदेखि सुचारू भएको छ। यसैबीच मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2082/83 बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न 6 सदस्यीय कार्यदल गठन भएको छ। प्रतिपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै प्रदेश सभाको बैठक अवरूद्ध गर्दै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर मन्त्रालयलाई बुझाउन निर्देशन दिएको छ। मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण र अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूमा अनिवार्य रूपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका 89,191 विद्यार्थीहरू सहितको 63 ग्रेस लिस्ट पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न बैठकले रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो। आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जनसंख्याका चुनौती र अवसरहरूबारे जागरूकता बढ़ाउन संयुक्त राष्ट्र संघले 1989 देखि यो दिवस विश्वभर मनाउने घोषणा गरेको थियो। विश्वको जनसंख्या अहिले 8.2 बिलियन भन्दा बढ़ी पुगेको अवस्थामा यो दिवसले दिगो विकास, संसाधनहरूमा समान पहुँच, प्रजनन अधिकार र लैंगिक समानताको महत्वलाई जोड़ दिँदै आएको छ। यस वर्ष यो दिवसमा युवाहरूलाई सशक्त बनाउँदै उनीहरूले चाहेको परिवार निर्माण गर्ने न्यायपूर्ण र आशावादी संसार उद्देश्य राखी विविध कार्यक्रम गरिँदैछ। विश्व जनस्वास्थ्य दिवसका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपालको जनसंख्या नीति सार्वजनिक हुँदैछ। सरकारले मन्त्री परिषद बैठकबाट जनसंख्या नीति पारित गरिसकेको छ। अब अन्तर्राष्ट्रिय समाचार। गाजामा इजरायली सेनाको आक्रमणमा परि 82 जनाको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पोषण तथा खाद्यान्न लिन लाइनमा भेला भएका व्यक्तिहरूमाथि आक्रमण गरिएको हो। आक्रमणमा परि 30 जना भन्दा बढ़ी घाइते भएका छन्। मारिने मध्ये अधिकांश महिला र बालबालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थान तथा बाँकी भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन। मध्य प्रदेश सरकारद्वारा प्रदेशलाई सुक्खा क्षेत्र घोषणा। आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। र गाजामा इजरायली सेनाको आक्रमणमा परि 82 जनाको मृत्यु, 30 भन्दा बढ़ी घाइते। यो सँगै बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।